आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
आज पनि तपाई सबैलाई प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा जय मसीह भन्न चाहन्छु। साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आउनुहोस् मित्र, वचन अध्ययनमा प्रवेश गर्नुभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थी परमेश्वर बुबा, आज पनि हामी तपाईँको चरणमा आएका छौं। यो आशा गर्दै कि आज पनि तपाईँ हामी हरेकसँग आफ्नो वचनद्वारा बातचित गर्नुहुनेछ, हाम्रो हृदयको आवश्यक अनुसार बातचित गर्नुहुनेछ। हरेकलाई आशिष दिनुहोस्। छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको मधुर नाममा माग्दछु, आमेन। मित्र, तपाईहरूलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन फिलिपीको पुस्तकबाट देखिरहेका छौं अनि यसै पुस्तकको अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले फिलिपी एक अध्याय पद एकदेखि एघार पदसम्मबाट देखिरहेका थियौं कि फिलिपीका विश्वासीहरूको लागि पावलको स्नेहशील अनुभूति। आज हामी फिलिपी एक अध्याय बाह्र पददेखि एक्काइस पदसम्मबाट वचन देख्नेछौ अनि आज हामी देख्नेछौ बन्धनहरू र कष्टहरूले सुसमाचारको बढ़ाउन सहायता गर्दछ। फिलिपी एक अध्याय बाह्र पदमा भनिएको छ, तर भाइहरू हो, जुन कुराहरू ममाथि आइपरे ती सुसमाचारका प्रगतिका कारण भएका छन्। तिनीहरूलाई यो थाहा होस् भन्ने म चाह गर्दछु। पावल तिनीहरूसँग अति नै धेरै दृढ निश्चयसहित बोलिरहेका छन्। जब फिलिपीका विश्वासीहरूले सुने पावल कैदमा जेल खानमा थिए, तिनीहरूले आफ्नो पास्टर एपाफ्रोडिटसद्वारा उनी कहाँ सन्देश पठाए। त्यो सन्देश सम्भवत यस प्रकारको थियो, हे दुखी दाई पावल, हामी तपाईँको निम्ति अति नै धेरै खेद गर्दछौ र नमज्जा लागिरहेको छ। अहिले तपाईँको महान मिशनरी यात्राहरू, सुसमाचारीय प्रचार यात्राहरू रोकिए। तपाईँ कैदमा हुनुहुन्छ र सुसमाचार बाहिर गइरहेको छैन। पावलले भने, हेर, म तिमीहरूको यो कुरा थाहा पाएको चाहन्छु, यानि तिमीहरूले यो कुरा थाहा पाएको म चाहन्छु कि सुसमाचार वृद्धि भइरहेको छ, सुसमाचार बढ़िरहेको छ र चारैतिर गइरहेको छ। जुन कुरा मेरो जीवनमा आइपरे, कुनै सुसमाचारको कार्यको त्यसले रोकिरहेको छैन, तर वास्तवमा यसले सुसमाचारलाई बढ़ाइरहेको छ। अहिले उसको यो कथनको तात्पर्य के हो त्यसको स्पष्ट गर्छन्। तेह्र पदमा भन्छन्, यहाँसम्म कि सम्पूर्ण दरबार र अरू सबै ठाउँमा मेरो बन्धन चाहिँ ख्रिष्टका निम्ति भएको हो भन्ने कुरा प्रकट भएको छ। दरबार चाहिँ सिजरको महल हो, राजमहल। अनि प्रेरित 28 अध्याय 16 पदले हामीलाई भन्छ, अनि जब हामी रोममा आइपुग्यौं तब त्यस सुबेदारले कैदीहरूलाई पहरेदारहरूका कप्तानको जिम्मामा सुम्पिदिए, तर पाउलाई चाहिँ उनको रखवाली गर्ने एकजना सिपाही सहित एक्लै बस्ने अनुमति मिल्यो। पाउलाई राजमहलको पहरेदारको जिम्मामा सुम्पिए र यी मानिस हजुर सिजर यानी रोमी सम्राटका घरानाका सदस्यहरू यानी रोमी कुलीन वर्गका मानिसहरू थिए। जब पावल आफ्नो मन परिवर्तन गरेर प्रभुमा विश्वासमा आए, तपाईँलाई थाहा छ प्रभु येशूले उसको बारेमा के भन्नुभएको थियो। प्रेरित 9 अध्याय 15 पदमा भनिएको छ, किनकि ऊ अन्य जातिहरू, राजाहरू र इसरायलका सन्तानहरूको सामु मेरो नाउँको घोषणा गर्नलाई मेरो लागि चुनिएका भाँडा हो। अमित्र, यो समयसम्म पावलले सुसमाचार सत्यतामा रोमी साम्राज्यका विभिन्न भाषा भाषीहरू कहाँ लगिसकेका थिए, तर अहिले राजकीय परिवार सदस्यहरूको हातमा कैदमा तिनी छन्, रेखदेखमा छन्। हरेक 4 घण्टा पछि पहरेदारको फेरबदलमा भइरहन्थ्यो। पावलको देखरेख गर्न मित्र, त्यो 4 घण्टा अवधिमा पावलले के को बारेमा कुरा गरे भन्ने तपाईँ सोच्नुहुन्छ। निश्चय नै उसले तिनीहरू हरेकसँग सुसमाचार प्रचार गरे र धेरैले ख्रिष्टको बारेमा थाहा पाउन सके। यदि तपाईँ यो फिलिपीको पत्रीको अन्तिम खण्डमा आउनुहुन्छ भने थाहा पाउनुहुन्छ कि त्यहाँ राज खानदानबाट पनि प्रभुलाई जान्ने मानिसहरू थिए, यानि प्रभुलाई ग्रहण गरेका थिए। यसरी सुसमाचारले सिजर यानि रोमी साम्राज्यको घरानामा पनि छिचली गएथ्यो। पछिबाट टर्टलनले लेखे, रोमी सरकार अति नै व्याकुल र शान्ति भंग भएका थिए जब तिनीहरूले पत्ता लगाए कि ख्रिस्टियनहरू शक्तिको र अधिकारका स्थानहरूमा आइपुगेका थिए, किनकि तिनीहरू अति नै धेरै संख्यामा बढ़ेका थिए। अनि यी धेरै मानिसहरू पछिबाट प्रभु येशु ख्रिष्टमा आफ्नो विश्वासको लागि मरे, शहीद भएथे। यो पावलले दिएको पहिलो प्रमाण हो कि उसको कैदले उसलाई सुसमाचारको आगे बढ़ाउन बाधा दिइरहेको थिएन, बरु यसले सिजरका घरानाहरू कहाँ यानि राज घरानाहरू कहाँ सुसमाचार लान मदद गरिरहेको थियो। मित्र, पावलको कैदले केवल उसलाई सिजरको घरानामा, रोमी सम्राटको घरानामा सुसमाचार लिएर जान मदत मात्र गरेन, तर यसले अरू केही कुराको पनि गरे। 14 पदमा भनिएको छ, अनि प्रभुमा जो भाइहरू छन् ती मध्ये अनेकौं मेरा बन्धनद्वारा भरोसा पाएर बिना डर वचन बोल्नका निम्ति झन बढ़ी हिम्मती भएका छन्। प्राचीन मण्डलीमा त्यहाँ धेरै मानिसहरू थिए जो ख्रीष्टको गवाहीको निम्ति जान इच्छुक थिए, तर पाउलले प्रचार गरेको र उसले बोलेका कुरा सुनेपछि तिनीहरूले यसो भन्यो होला, म निश्चय नै प्रभुको निम्ति साक्षी बन्न चाहन्छु, तर म पाउलले जस्तो भन्न सक्दिन, उसले जस्तो प्रचार गर्न सक्दिन। त्यसकारण जबसम्म पाउल सुसमाचार प्रचार गर्न बाहिर थिए तबसम्म अरूहरूले आफैलाई अयोग्य सम्झे वा अपर्याप्त रूपमा तालिम नपाएको अयोग्य व्यक्ति सम्झे। तिनीहरूले विचार गरे कि तिनीहरू भन्दा कति हो कति धेरै पाउल प्रभावशाली थिए, उसको तुलनामा तिनीहरू केही पनि होइनन्। तर एक दिन पाउलले स्थापित गरेका हरेक जग्गा चर्चहरूमा मण्डलीहरूमा यो खबर फैलियो कि पाउल रोममा कैदखानामा छन्, जेलखानामा छन्। त्यसकारण धेरै चर्चका मानिसहरूले भने पाउल कैदमा छन्, अब उनी सुसमाचार प्रचार गर्न सक्दैनन्, तिनको सुसमाचारको कार्य अब त्यही नै सीमित रह्यो, त्यसकारण म जानेछु। अनि यसको परिणामस्वरूप धेरैजना सुसमाचार प्रचार गर्न शुरू गरे। मलाई लाग्छ हजारौं मानिसहरू सुसमाचार लिएर हरेक घरका ढोका गाउँ र शहरहरूमा गए। त्यसकारण पाउल भन्छन् 14 पदमा, अनि प्रभुमा जो भाइहरू छन् ती मध्ये अनेकौं मेरा बन्धनद्वारा भरोसा पाएर बिना डर वचन बोल्नका निम्ति झन बढ़ी हिम्मती भएका छन्। अनि म विश्वास गर्दछु कि पाउलको कैदको तेस्रो परिणाम यो हो जुन उसले उल्लेख गरेका छैनन्। हामी यसको खाली इतिहासको दृष्टिकोणबाट पाउन सक्छौ, यानि बुझ्न सक्छौ। पाउलले सम्भवत उसको लेखाइहरूको महत्वको त्यति धेरै महसुस गरेका थिएनन् होला, तर यदि उसलाई जेलमा कैदमा नहालिएको भए हामीले कैदबाट लेखेका पत्रहरू पाउने थिएनौ, यानि प्रिजन इपिस्टल्सहरूको पाउने थिएनौ, जुन एफिसी, फिलिपी, कलसी र फिलेमन, तिनीहरू अद्भुत पुस्तकहरू, अद्भुत पत्रहरू हुन्। पद 15 हामी देख्छौ, यहाँ भनिएको छ, साँच्चै कतिले चाहिँ डाहा र झगडाको कारणले ख्रीष्टलाई प्रचार गर्दछन् र कतिले चाहिँ भलो मनसायले पनि। मित्र, यो अति नै दुःखको कुरा हो कि झगडा र डाहाको कारण ख्रीष्टको प्रचार गरिन्दछ। मित्र, म जान्दछु कि झगडा र डाहाले भन्दा कुनै पनि कुराले त्यति धेरै सुसमाचारको प्रचारलाई चोट पुर्याउँदैन। पाउले यो पत्रमा धेरै पल्ट डाहा र झगडाको उल्लेख गर्छन्। त्यहाँ निश्चय नै केही मानिसहरू थिए जो त्यस तरिकामा सुसमाचार प्रचार गरिरहेका थिए। प्रेरित पाउलको ईर्ष्या डाहा गर्दै न कि कुनै बोझ र दर्शनको कारण प्रचार गरिरहेका थिए, किनभने तिनीहरूसँग पाउलको जस्तो आफ्नो सुसमाचारबाटको परिणामहरू पाएनन् थिएन। तर यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ कोही कोही मानिस थिए जसले ख्रीष्टको भलो मनसायले प्रचार गर्दथे। 16 पदमा भनिएको छ, यिनीहरूले चाहिँ साँच्चै चोखो मनले होइन आपसी विरोधीको कारण मेरो बन्धनमाथि कष्ट थपिदिने विचार राखेर ख्रीष्टलाई प्रचार गर्दछन्। तिनीहरूले ख्रीष्टको प्रचार त गरे तर इमान्दारिताले होइन, बोझ र दर्शन पाएको कारणले होइन। तिनीहरूले वास्तवमा त्यो पाउललाई हतोत्साहित गर्न र सानो पार्न कोशिशमा गरे। तिनीहरू प्रेय पाउल प्रति दाही थिए। अहिले उनी जेलमा कैदमा थिए र आफै स्वयंलाई बचाउ गर्न असमर्थ भएकोले गर्दा यी मानिसहरू बाहिर गएर सुसमाचार प्रचार गरे, साथै तिनीहरूसँग पाउलको विरूद्धमा भन्ने केही कुरा पनि छ। 17 पदमा भनिएको छ, तर अरूले चाहिँ म सुसमाचारको रक्षाको निम्ति नियुक्त गरिएको छु भन्ने कुरा जानेर प्रेमले प्रचार गर्दछन्। त्यहाँ दुई समूहका मानिस थिए, तिनीहरू प्रति पावलको व्यवहार के हो? 18 पदमा भनिएको छ, तब के जे भए तापनि हर प्रकारले चाहे भावनामा होस् चाहे सत्यतामा ख्रिष्ट प्रचारिन हुन्छ, अनि यस कुरामा म आनन्द मनाउने नै छु। पावलको निम्ति महत्वपूर्ण कुरा यो थियो कि ख्रिष्ट प्रचारियोस्, चाहे त्यो कुनै बहानामा, कपटमा वा सत्य उद्देश्य र इरादाले गरिएको होस्। यो निश्चय नै दयनीय कुरा हो कि त्यस समयमा ख्रिष्ट झगडा र ईर्ष्यामा प्रचार गरिनु भएको छ, उहाँ आज पनि त्यस तरिकामा प्रचार गरिनुहुन्छ। तर हामी सधैँ आनन्द र हर्ष गर्न सक्छौ जब ख्रिष्टको प्रचार गरिन्दछ। ख्रिष्टको प्रचार हुने कुरा सबभन्दा महत्वपूर्ण हो। मित्र, म स्त्री प्रचारकहरूप्रति अलिकति रुखो हुन्छु, किनभने म विश्वास गर्दछु कि तिनीहरू अशास्त्रीय हुन्। तर मैले धेरै पल्ट भनिसकेको छु, कोही औसत पुरूषहरू भन्दा ख्रिष्टलाई राम्ररी प्रचार गरिरहेका छन् तिनीहरूले, अनि मेरो प्रतिक्रिया के हो? म आनन्द मनाउँछु र परमेश्वरलाई धन्यवाद दिन्छु किनकि ख्रिष्टको प्रचार भइरहेको छ। डाक्टर आयरन साइडले आफ्नो बारेमा एउटा कथाको छोडिराखे। एक दिन उनी र उसका साथीहरू एउटा पार्क अघि बढ़िरहेका थिए। एक स्त्री त्यहाँ प्रचार गरिरहेकी थिइन् र आयरन साइडका मित्रहरूले उसलाई भने, के यो शरमको कुरा होइन कि यो स्त्री यहाँ प्रचार गरिरहेकी छिन्? डाक्टर आयरन साइडले भने, यो अझ धेरै शरमको कुरा हो कि त्यहाँ तिनको स्थान लिने कुनै पुरूषहरू नै छैन। त्यो नै समस्या हो मित्र। परमेश्वरलाई धन्यवाद होस् कि ख्रिष्टको प्रचार गरिन्दछ, त्यो चाहिँ महत्वपूर्ण कुरा हो। हामी आज खुशी हर्षित हुन सक्छौ जब परमेश्वरको वचन कसैद्वारा, कुनै संस्थाद्वारा, कुनै मण्डलीद्वारा, कुनै व्यक्ति प्रचारकद्वारा बाहिर दिइन्दछ र बाहिर गइरहेको हुन्छ। यो चाखलाग्दो कुरा हो र यो कुरा थाहा पाउन सान्त्वनाको कुरा पनि हो कि ख्रिष्टको बेइमानदारिताले, असल इरादाले प्रचार नगरिनु भए तापनि अझै मानिसहरू उद्धार पाउन सक्छन्। परमेश्वरले आफ्नो वचनको आदर गर्नुहुन्छ, मानिस वा संस्थाको होइन। आज हामीले त्यसको थाहा पाउन आवश्यक छ। परमेश्वरको आत्मा नै एक हुनुहुन्छ जसले आशिष ल्याउन सक्नुहुन्छ, अनि उहाँले तब मात्र आशिष दिन सक्नुहुन्छ जब परमेश्वरको वचन बाहिर दिइन्दछ, प्रचार गरिन्दछ। 19 पदमा भनिएको छ, किनकि म जान्दछु तिमीहरूको अन्तर्विन्ती र येशु ख्रिष्टका आत्माको सहायताद्वारा यो स्थिति मेरो निम्ति छुटकारामा परिणत हुनेछ। पहिलो कुरा भन्छन्, तिमीहरूको प्रार्थनाद्वारा। जब म सिकिस्त बिमारी थिए, हरेक मानिसहरूलाई मेरो निम्ति प्रार्थना गर्न विन्ती गरे। कोही कोहीले भने, के तपाईँ जान्नुहुन्न, यदि तपाईँ परमेश्वर कहाँ प्रार्थनामा जानुभए उहाँले चंगाइ गर्नुहुन्छ। मित्र, म भनौ, बाइबलले स्पष्ट पार्छ कि परमेश्वरले उहाँका मानिसहरूको प्रार्थनाको सुन्नुहुन्छ र उत्तर दिनुहुन्छ। हाम्रो निम्ति प्रार्थना गरियोस् भनी परमेश्वरको जनहरूलाई प्रार्थना बाँड्नु पर्छ, यो शास्त्रीय हो। पाउल भन्छन् कि तिनीहरूको प्रार्थनाद्वारा उनी कैदबाट छुटकारा हुने आशा गर्दछन्। दोस्रो कुरा यहाँ भन्छन्, येशु ख्रिष्टको आत्माको सहायताद्वारा। मित्र, हामीलाई त्यो आवश्यक सहायता पाउन सक्ने एउटै बाटो छ, त्यो हो प्रार्थनाद्वारा। अनि 20 पदमा हामी देख्छौ, यहाँ भनिएको छ, मेरो उत्कट चाहना र आशा अनुसार कुनै कुरामा पनि म शर्ममा पर्ने छैन, तर सम्पूर्ण साहसमा अहिले पनि सधैँझै, चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा, ख्रिष्टको महिमा मेरो शरीरमा हुनेछ। पाउले भने यो जीवनमा उसको साक्षीको बारेमा शर्माउन चाहँदैनन्, साथै जब उनी प्रभु येशु ख्रिष्टको उपस्थितिमा आएको बेला पनि शर्माउन चाहँदैनन्, शरमको महसुस गर्न चाहँदैनन्। प्रेरित युहानाले यो तथ्यको उल्लेख गर्छन्, जब ख्रिष्ट आफैसँग आफ्नो चर्च यानी मण्डलीको लिन आउनुहुन्छ, उहाँको प्रकटतामा विश्वासीहरूको निम्ति शर्मको महसुस गर्न त्यहाँ सम्भावना छ। हरेक ख्रिस्टियनहरूले यसको बारेमा गम्भीरपूर्वक सोच्नु पर्दछ। मित्र, आज त्यहाँ धेरै ख्रिस्टियन मानिसहरू प्रभुको आगमनको बारेमा कुरा गर्छन्, तर तिनीहरू उहाँको आगमनको निम्ति तयारीमा भएको जस्तो देखिँदैन। तपाईँ सोध्नुहोला, के तिनीहरू उद्धार पाएका होइनन् र? निश्चय नै उद्धार पाएका होलान्। तर मलाई यो कुरामा डर लाग्छ कि उहाँको प्रकटतामा, उहाँको आगमनमा कतै तिनीहरू शरममा पर्नेछन् कि, शर्मको महसुस गर्नुपर्नेछ कि। तिनीहरूको जीवनहरूले सुसमाचारको सिफारिश गर्दैन। तिनीहरूको जीवन परमेश्वरको वचन अनुसारको छैन, जुन एक सत्य विश्वासीहरूमा हुनुपर्ने। पाउल भन्छन् कि उहाँको आगमनमा ख्रिष्टको सामने शरममा परेको चाहँदैनन्। देख्नुभयो, तपाईलाई यादै होला कि यो अध्यायले ख्रिस्टियन जीवनयापनको दर्शन शास्त्रको दिन्छ। तपाईँले देख्नुहुनेछ, पाउलले यी हरेक चार अध्यायहरूको विषयलाई एक पदमा र कहिले कहीँ एक वाक्यमा सार निकाल्छन्। त्यसपछि हामी देख्नेछौ जीवनमा वा मृत्युमा ख्रिस्ट। 21 पदमा हेर्नुहोस्, यहाँ भनिएको छ, किनकि मेरो निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ हो। मित्र, यो ख्रिस्टियन जीवन यापनको दर्शन शास्त्र हो। जिउनु चाहिँ ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ। जे जति पाउले गरेका थिए वा यो जीवनमा गर्छन्, त्यो चाहिँ ख्रिस्टको लागि र उहाँको महिमाको लागि थियो। अनि उसले जे जति गर्न सके, त्यो उसले परमेश्वरको आत्माको सामर्थ्यमा गरेका थिए र गर्दछन्। ख्रिस्ट बिना पाउल कुनै कुरा थिएनन् र कुनै कुरा छैनन्, होइनन्। जिउनुमा पाउलको उद्देश्य ख्रिस्टको सेवा र महिमा गर्नु मात्रै थियो। बस, तैपनि पाउल ख्रिस्टको खातिरमा मर्न पनि खुसी छन्। मित्र, ख्रिस्टमा विश्वास गर्नेहरूको मृत्यु जीवनको अन्त होइन, यो त एक किसिमको पदोन्नति हो, एकदम लाभप्रद कुरा, किनकि उनी ख्रिस्टको उपस्थितिमा स्वर्गमा जानेछन्, जहाँ न आँसु, न बिमार, न दुःख, न मृत्यु, न कठिनाई नै हुनेछ, तर सदाको निम्ति प्रभु ख्रिष्टको उपस्थितिमा आनन्द र खुशी हुन्छ। मित्र, त्यहाँ न बन्धन छ, न दुःख, न पाप, न दुर्बलता नै छ। त्यहाँ खालि ख्रिष्टसँग अनन्त संगति र आनन्द मात्र हुनेछ। के त्यो लाभ होइन र? त्यसकारण यहाँ पाउल भन्छन् कि मर्नु चाहिँ लाभ हो। अब 22 पदमा भन्छन्, तर शरीरमा म जिउँछु भने मेरा लागि यो परिश्रमको फल हो, तरै पनि म के चुनु म जान्दिन। पाउल उसको भविष्यको बारेमा जान्दैनन्, जस्तो कि तपाईँ र म हाम्रा भविष्यको बारेमा जान्दैनौ। भोलि के हुनेछ सानो कुरा पनि हामी जान्दैनौ। अनि 23 र 24 पदमा भन्छन्, किनभने म दोधारमा परेको छु, इच्छा त हुन्छ विदा लिऊ र ख्रिस्टसँग रहूं, किनकि यो अति नै राम्रो हो, तरै पनि शरीरमा रहनु चाहिँ तिमीहरूका निम्ति धेरै खाँचो छ। अमित्र, पाउल भन्छन् कि उनी यस दुई कुरा बीच अलिकति दोधारमा छन्। प्रभुसँग हुनलाई जाने, जुन यहाँ जिउन भन्दा अति नै उत्तम छ, या फिलिपियन विश्वासीहरूसँग रहने, किनभने तिनीहरूलाई उसको आवश्यक थियो। एकजना महान प्रभुको जनले आफ्नो अनुभवको बारेमा बताइरहेका थिए यसै प्रसंगमा। जब पहिलो पल्ट उसको क्यान्सरको अपरेशन भएको बेला उसको निम्ति एकजना स्त्रीबाट पत्र आए थियो, जसमा यस प्रकार लेखिएको थियो, म जान्दछु कि हरेक तपाईँ स्वस्थ हुनुहोस् भनी प्रार्थना गरिरहेका छन्, तर म प्रार्थना गरिरहेको छु कि प्रभुले तपाईँलाई आफ्नो स्थानमा बोलाउन् लैजाउन्, किनभने ख्रिस्टसँग हुने कुरा धेरै उत्तम हो। तपाईँको कष्ट दर्दनीय छ। अनि त्यो बिमारी प्रभुको जनले पत्रको जवाब दिए तुरन्तै, प्रिय, के प्रभु स्वयंलाई यसको बारेमा निर्णय गर्न दिन्छौ कि म रहन चाहन्छु, म बाँच्न चाहन्छु, म केही समयसम्म रहन चाहन्छु परमेश्वरको वचन प्रचार गर्न, उहाँको सुसमाचार प्रचार गर्न। अहिले मेरो सेविकाईको उत्तम भागमा प्रवेश गरेको छु र म यसलाई छोड्न चाहन्न। म प्रभुलाई यसको निम्ति केही समय रहन दिनुहोस् भनी प्रार्थना गरिरहेको छु। म चाहन्छु केही समय बाँचेर प्रभुको काम धेरै गर्ने। अनि मलाई लाग्छ परमेश्वरको कुनै सन्तानको लागि यो सामान्य अनुभूति हो। मलाई एउटा अमेरिकामा कालो अफ्रिकन मुलुकको चर्चको बारेमा कथा भनिएको थियो कसैद्वारा। एक रात प्रचारकले त्यहाँका जमातहरूलाई, झुन्डहरूलाई सोधे, तिमीहरू मध्ये कतिजना स्वर्गमा जान चाहन्छौ? सबैले आफ्नो हात माथि उठाए, एकजना सानो कालो केटाले बाहेक। प्रचारकले त्यस केटालाई सोधे, हे केटा, तिमी स्वर्गमा जान चाहँदैनौ? उसले उत्तर दियो, म निश्चय नै चाहन्छु, तर मैले यो सोचे कि आज रातीको लागि चाहिँ रिक्त स्थान पूरा भइसकेको छ, हाउसफुल भइसकेको छ, किनकि सबैले हात उठाएका छन् र तपाईँ आज राति पूरा भारी बोझको उठाइरहनु भएको थियो। मित्र, हामी सबैजना स्वर्गीयमा जान चाहन्छौ, तर अहिले नै होइन। पद 25 र 26 हामी देख्छौ, अनि यो निश्चयता भएको हुनाले म जान्दछु तिमीहरूका प्रगति र विश्वासका आनन्दको निम्ति म रहनेछु र तिमीहरू सबैसित रहिरहनेछु र तिमीहरू कहाँ म फेरि आएकोले मेरो विषयमा तिमीहरूको आनन्द येशु ख्रिस्टमा प्रशस्त होस्। पाउल व्यवहारिक व्यक्ति हुन्, उससँग अझै गर्नलाई धेरै काम छन्। ती मानिसहरूलाई उसको सेवाको आवश्यक छ। उनी कैद वा जेलबाट मुक्त हुन चाहन्छन् र तिनीहरूसँग फेरि हुन चाहन्छन्। अनि 27 पदमा भन्छन्, केवल तिमीहरूको चालचलन ख्रिस्टको सुसमाचारको योग्य होस्, चाहे म आएर तिमीहरूलाई देखु चाहे अनुपस्थित रहौं। सुसमाचारको विश्वासको निम्ति एउटै मनका भएर एकसाथ संघर्ष गर्दै एउटै आत्मामा तिमीहरू बलियो गरी उभिन्छौ भन्ने कुरा तिमीहरूको विषयमा म सुन्न पाऊ। बस यिनै कुरा पाउल ती फिलिपीहरूको जीवनबाट देख्न चाहन्छन्। पहिलो, तिनीहरूको चालचलन ख्रिस्टको सुसमाचार योग्य होस्। अर्को शब्दमा, केवल ओठे बोक्रे विश्वासी होइन तर व्यावहारिक विश्वासी। दोस्रो, पाउल देख्न चाहन्छन् सुसमाचारको विश्वासको निम्ति एउटै मनका भएर एकसाथ संघर्ष गर्दै एउटै आत्मामा तिमीहरू बलियो गरी उभिन्छौ। यही नै उनी सुन्न चाहन्छन्। मित्र, यो तपाईँ यही नै हाम्रो जीवनको निम्ति पनि हुन आवश्यक छ। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 475 3679। एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 475 3679, 98 475 3679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।